हामी को हौँ भन्ने कुराले हामी कसरी जिउँछौँ भनी निर्धारण गर्दछ। यदि तपाईँ यस सहरको स्थानीय बासिन्दा हुनुहुन्न भने तपाईँ स्थानीय बासिन्दाहरूभन्दा फरक तरिकाले जीवन बिताउनुहुनेछ। अनावश्यक रूपमा तपाईँले चिजबिजहरू किन्नुहुने छैन, अत्याधिक सामानहरू तपाईँले थुपार्नुहुने छैन, तपाईँ सामान्य जीवन जिउनुहुन्छ र यदि आवश्यक परेको खण्डमा तपाईँ तुरुन्तै कुनै पनि समय यो सहर छोडेर जान तयार हुनुहुन्छ। कोरोना भाइरसको महामारी लकडाउनको समयमा धेरैले काठमाडौँ छाडेर गए, सजिलो थियो किनकि हामी यस सहरको बासिन्दा थिएनौँ। फेरि हामी स्वर्गको नागरिकहरू हौँ, हामी यस सहरका यस संसारका हामी बासिन्दाहरू होइनौँ, हामी प्रवासी हौँ। यस संसारमा निर्वासितको रूपमा हामीले जीवनयापन गर्नुपर्ने हुन्छ। जब समय आउँछ हामीले संसार छोड्नलाई तयार हुनुपर्ने सजिलै। जब हामी संसारमा यहाँको बासिन्दा जस्तो गरेर जिउँछौँ, जब यस संसारलाई हामी आफ्नो घर बनाउँछौँ, जब यस संसारमा हामी बसोबास खोज्छौँ, तब संसार छोड्न मुस्किल पर्नेछ। सो यस संसारमा निर्वासितको रूपमा हामी कसरी जिउँछौँ? यस संसारमा हामी स्वर्गको नागरिकको रूपमा, प्रवासीहरूको रूपमा, विदेशीको रूपमा हामी कसरी जीवनयापन गर्छौँ? आउनुहोस् पहिलो पत्रुस पाँच अध्यायबाट यसको जवाफलाई हामी सँगै विचार गरौँ। पहिलो पत्रुस पाँच अध्यायको बाँकी खण्डहरू, परमेश्वरको अनुग्रहले आजको वचनसँगै हामीले पहिलो पत्रुसबाटको हाम्रो वचनको श्रृङ्खलालाई अन्त्य गर्दैछौँ र परमेश्वरले आजको दिनसम्म हामीलाई पहिलो पत्रुसबाट उहाँको वचनबाट हेर्नलाई हामीलाई यो अवसर दिनुभएको निम्ति हामी परमेश्वरलाई धन्यवाद भन्छौँ। पहिलो पत्रुस पाँच अध्यायको आठ पददेखि चौध पदसम्मबाट आज वचन हेर्दैछौँ। तपाईँसँग बाइबल छैन भने हामीसँग जहिले पनि केही अतिरिक्त बाइबलहरू पछाडि टेबलमा उपलब्ध हुन्छ, कृपया लिनुहोस् र खोलेर वचन सुन्नुहोस्। म पढ्दैछु, तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। पहिलो पत्रुस पाँच अध्यायको आठ पद, सचेत रहो, जाग रहो, तिमीहरूको शत्रु दियाबोलास कसलाई भेट्टाउँ र खाइहालु भने गर्जने सिंह जय खोजी हिँड्छ। विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा आफ्नै अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर पार्नु गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम र शक्ति सदा सर्वदा भइरहोस्, आमेन। विश्वासयोग्य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु, अर्थ दिँदै म यो घोषणा गरिरहेछु कि परमेश्वरको साँचो अनुग्रह यही हो, यसमा तिमीहरू दृढ भई खडा हो। बेबिलोनमा भएकी तिमीहरू जस्तै चुनिएकीले र मेरो छोरो मर्कुसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर, ख्रिस्टमा भएका तिमीहरू सबैलाई शान्ति। यो आठदेखि चौध पदसम्म हामी विशेष गरी यहाँनिर चारवटा आज्ञाहरू हामी देख्दछौँ, चारवटा आज्ञाहरू। जस्तै हामी प्रवासीको जीवन बिताउँदछौँ, यहाँनिर परमेश्वरले हामीलाई चारवटा आज्ञाहरू दिनुभएको छ। पहिलो, सचेत रहनुहोस् र दियावलसका विरोध गर्नुहोस्। पहिलो, सचेत रहनुहोस् र दियावलसको विरोध गर्नुहोस्। दोस्रो, तपाईँको बोलावटलाई याद गर्नुहोस्। दोस्रो, तपाईँको बोलावटलाई याद गर्नुहोस्। तेस्रो, अनुग्रहमा दृढ भई खडा हुनुहोस्। साँचो अनुग्रहमा दृढ भई खडा हुनुहोस्। र चौथो, परमेश्वरको परिवारमा रहनुहोस्। परमेश्वरको परिवारमा रहनुहोस्। यदि तपाईँले वचन टिपिराख्नु भएको छ भने, तपाईँसँग कलम कापी छ भने, तपाईँले यी चारवटा कुराहरू लेख्न सक्नुहुन्छ। र म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँको वचन लेख्ने बानी छैन भने लेख्ने बानी बसाउनुहोस् आजैबाटै, किनकि वचन लेख्ने बानीले तपाईँलाई सुत्नबाट उङ्नबाट जोगाउँछ र यसले घरेलु सङ्गतिमा आउँदाखेरि त्यो लेखिएको वचनहरू, आफ्नो टिपेको वचनहरू लिएर उपस्थित हुन र छलफलमा सहभागी हुनलाई एकदमै सजिलो अथवा सजिलो बनाउँछ, तपाईँलाई मद्दत गर्नेछ। जस हामी लेख्छौँ, सुन्छौँ, बाइबल खोलेर हेर्छौँ, हामी सक्रिय श्रोता भइरहेका हुन्छौँ र यसले हामीलाई परमेश्वरको वचन बुझ्नलाई र त्यही अनुसार जिउनलाई सहायता पुर्याउँछ। चारवटा कुरा फेरि म दोहोऱ्याउँदैछु, सचेत रहनुहोस् र दियावलसको विरोध गर्नुहोस्, दोस्रो तपाईँको बोलावटलाई याद गर्नुहोस्, तेस्रो अनुग्रहमा दृढ भई खडा हुनुहोस् र चौथो परमेश्वरको परिवारमा रहनुहोस्। बी सोबर माइन्डेड एन्ड रेजिस्ट द डेभिल, रिमेम्बर यु कलिङ, स्ट्यान्ड फर्म इन द ग्रेस एन्ड स्टे इन द फ्यामिली अफ गड। यो चारवटा कुराहरू। सो पहिलो, सचेत रहनुहोस् र दियावलसको विरोध गर्नुहोस्। आठ पद र नौ पदले यसरी भन्दछ, सचेत रहो, जाग रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेट्टाउँ र खाइहालौँ भनी गर्जुने सिंह चाहिँ खोजी हिँड्छ। विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका भाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। यदि एक सिपाहीलाई ऊ युद्धमा छ भन्ने कुरा थाहा छैन भने ऊ सचेत र जाग रहने छैन। उसले शत्रुले थापेको धराप, पासो र आक्रमणलाई व्यवस्था गर्नेछ। त्यसै गरी एक क्रिस्चियनलाई आफ्नो शत्रु छ भनेर थाहा हुँदैन भने ऊ आत्मिक तवरमा सचेत रहने छैन। तर प्रियहरू, बाइबलले भन्दछ कि हामीसँग एउटा शत्रु छ, हाम्रो पनि शत्रु छ। पत्रुसले हामीलाई हाम्रो शत्रुसँग यहाँनिर परिचित गराउँदछन् र हाम्रो शत्रुको नाम हो फलाना होइन, निस्कानो होइन, त्यो छिमेकी होइन, सैतान। सैतानको अर्को नाम यहाँनिर दियावलस पनि भनेर भनिएको छ। प्रकाश बिस अध्याय अनुसार, बिस अध्यायको दुई पद अनुसार दियावलस सैतानको अर्को नाम हो। यहाँ सैतानलाई दियावलस भन्नुको कारण, किनकि विशेष गरी दियावलसको यहाँ विशेष काम भनेको धोका दिने काम हो। दियावलस भन्ने बित्तिकै उसलाई डिसिभर भन्छ, उसलाई धोकेबाज भन्दछौँ। उसले छल गर्दछ, उसले तपाईँ र मलाई छल्ने काम गर्दछ, फसाउने काम गर्दछ। सैतानले हामीलाई परीक्षामा, हामीलाई पापतर्फ हामीलाई आकर्षण गर्ने, फसाउने, लोभ्याउने काम गर्दछ। जीवन दिन्छु भनेर प्रतिज्ञा गर्दछ, तर अन्तमा उसले मृत्यु दिँदछ। ऊ धोकेबाज हो। त्यसकारण बाइबलले भन्दछ, सचेत रहो, धोकेबाजबाट सचेत रहो। जब हामी सैतानको बारेमा कुरा गर्छौँ, हामीले दुईवटा कुराहरू जहिले पनि थाहा गर्नु जरुरी छ कि पहिलो, सैतान परमेश्वरको बराबर छैन। ओके, सैतान परमेश्वरको बराबर छैन। सैतान परमेश्वर जस्तै सर्वशक्तिमान, सर्वव्यापी र सर्वज्ञानी छैन। सैतान एक सीमित शक्ति र उपस्थिति भएको एक पतित स्वर्गदूत हो। सैतान तपाईँले मानव हृदय नामक सुसमाचारी पर्चामा देख्नुभयो जस्तो छैन। मानव त्यो हृदय नामक सुसमाचारी एउटा पर्चा छ, त्यो पर्चामा तपाईँले परमेश्वरले तपाईँको हृदयको आधा भाग तानिराख्नु भएको र सैतानले आधा भाग तानिरहेको त्यहाँनिर देखाइएको छ। परमेश्वर र सैतानबीच त्यहाँ कुनै प्रतिस्पर्धा छैन। सैतान माथि पनि परमेश्वर सार्वभौम हुनुहुन्छ। परमेश्वरको सार्वभौमिकता मुनि सैतानले काम गर्दछ। परमेश्वरको अनुमति बिना, परमेश्वरको योजना बिना, परमेश्वरको इच्छा बिना सैतानले केही पनि गर्न सक्दैन। सो सैतान परमेश्वरको प्रतिस्पर्धी होइन, सैतान परमेश्वरको बराबरीको छैन। र अय्युबको पुस्तक एउटा यसको एकदमै उत्कृष्ट उदाहरण हो। अघि भर्खर हामीले वचन पठन पनि हेऱ्यौँ। सैतानको सन्दर्भमा हामीले ख्याल राख्नुपर्ने, याद राख्नुपर्ने दोस्रो सत्यता भनेको यो कि सैतान यद्यपि परमेश्वरको समान छैन, बराबर छैन, तर सैतान हाम्रो समाजमा भएका केही खराब मानिस वा साउथ चलचित्रका खलनायक जतिकै कमजोर पनि छैन। हामीले याद गर्नुपर्ने कुरा, सैतान छली र विनाशकारी छ। कसरी के हुन्छ भने, कुनै व्यक्ति खराब छ समाजमा, कुनै मान्छे ठिक छैन भने उसलाई हामी सैतानको नाम दिन्छौँ र मान्छेले भन्ने गर्छ कि सैतान पनि फलाना हो, मान्छे नै हो, भगवान पनि मान्छे नै हो। होइन, सैतान एक खराब मानिसभन्दा बढी छ। यानि बाइबलले सैतानलाई हिंस्रक जङ्गली जनावर सिंहको रूपमा वर्णन गरेको छ। सिंह जङ्गलको राजा हो, सैतान संसारको राजकुमार हो। त्यसकारण पत्रुसले भन्छ, सचेत रहो, जाग रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेट्टाउ र खाइहालौँ भनी गर्जुने सिंह चाहिँ खोजी हुन्छ। यसको अर्थ सैतानले आफ्नो शिकार खोजिरहेको छ। जसरी एउटा सिंहले आफ्नो शिकारको खोजीमा उसले आफ्नो समय बिताउँछ, त्यसरी सैतानले पनि आफ्नो शिकार खोजिरहेको छ। र यदि तपाईँ सैतानको शिकार बन्न चाहनुहुन्न भने सचेत रहनुहोस्, जाग रहनुहोस्, होसियार रहनुहोस्। तर सचेत रहनु, जागर रहनु, होसियार रहनु मात्र पर्याप्त छैन, हामीले सैतानको विरोध गर्न पनि आवश्यक छ। अर्को शब्दमा भन्नुपर्दा, रक्षात्मक खेलेर मात्र पुग्दैन, तर हामीले आक्रामक पनि खेल्नु आवश्यक छ। it's not just enough playing defensive, we need to play offensive. हामी हरेक आइतबार फुटबल खेल्ने गर्छौँ, फुटसल खेल्ने गर्छौँ. यदि हाम्रो खेल सधैँ रक्षात्मक मात्र भयो भने हामीले कहिले पनि खेल जित्ने छैनौँ. अर्थात् हामी यदि जित्न चाहन्छौँ भने हामीले आक्रामक खेल खेल्नुपर्ने हुन्छ. हामीले गोल हान्ने कोसिस गर्नुपर्ने हुन्छ, अरूको गोललाई रोक्ने मात्र कोसिस होइन, हाम्रोतर्फ पनि गोल छिराउने हामीले प्रयास गर्नुपर्छ. त्यसलाई भन्छ आक्रामक खेल. हामीले शैतानको उपस्थितिलाई लिएर, शैतानको चाल लिएर हामी होसियार भएर मात्र पुग्दैन, त्यसलाई विरोध पनि गर्नुपर्ने हुन्छ. हामी आक्रामक पनि बन्नुपर्ने हुन्छ. हामीले शैतानको विरुद्ध आक्रामक खेल खेल्नु जरुरी छ. पद नौमा पतुस भन्छन्, विश्वासमा दरिला भएर त्यसको विरोध गर, सचेत रह. किनकि शैतान रियल छ, शैतान सिंह झैँ तपाईँ र मलाई कतिखेर भेटाउँ र खाइहालौँ भनेर दाउ हेरिरहेको छ. त्यस कारण सचेत रह, होसियार रह. हामी युद्धमा छौँ, शैतान हाम्रो शत्रु हो, शरीर हाम्रो शत्रु हो, शैतान संसार हाम्रो शत्रु हो. होसियार रह, जाग रह. तर त्यति मात्र पुग्दैन, विश्वासमा दरिलो भएर त्यसको विरोध पनि गर. सो सचेत रह, विरोध गर. सचेत रहनेले डिफेन्सिभ खेललाई, रक्षात्मकलाई जनाउँदछ भने विरोध गरलाई आक्रामक खेल जनाउँछ. आक्रामक याकुले पनि त्यही कुरा गरेको छन्, तर अलिक थपेर भन्छन्. याकुले भन्छ, विश्वासमा दरिलो भए शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ. याकुब 4:7 पद. यो मैले बाल्यकाल अवस्थामा कण्ठस्थ गरेको पद हो. वास्तवमा भन्ने हो भने मेरो बाबाआमाले मलाई यो पद लगभग हरेक दिन सम्झाउनुहुन्थ्यो. मलाई याद छैन उहाँले किन यो पद मलाई सम्झाउनुहुन्थ्यो, तर मलाई परमेश्वरको वचन चाहिँ याद छ. यदि तपाईँ अभिभावक हुनुहुन्छ भने तपाईँले आफ्ना छोराछोरीलाई परमेश्वरको वचन सुनाउनुहोस्, वचन कण्ठस्थ गराउनुहोस्. यसो गर्नाले तपाईँले तिनीहरूमा एक दीर्घकालीन सकारात्मक असर छाप छाड्नुहुनेछ. सो परमेश्वरको वचनले भन्छ, हामीले शैतानको विरोध गर्नुपर्छ र त्यो हामीहरूबाट भाग्नेछ. तर हामीलाई थाहा छ कि शैतानले हामीलाई जित्ने छैन, विजय शैतानको हुने छैन. शैतान पहिले नै हारिसकेको छ, यो हामीले बुझ्नुपर्ने कुरा छ. शैतान हारिसकेको लडाइँ लडिरहेको छ र हामी जितिसकेको लडाइँ लडिरहेको छौँ. किनकि दियाबलसको, शैतानको कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र येशु ख्रीष्ट प्रकट हुनुभएको हो भन्ने पहिलो युहन्ना 3:8 पदले भन्दछ. येशु ख्रीष्टले दियाबलसको कामहरू उहाँले नष्ट गरिसक्नु भएको छ, उहाँले शैतानलाई निशस्त्र पारिसक्नु भएको छ. शैतानको नियति पहिले नै तय भइसकेको छ, शैतान नरकको लागि नियुक्त भइसकेको छ. तर पनि शैतानसँग अझै पनि मानिसहरूलाई पाप गर्न परीक्षा गर्ने शक्ति छ. शैतान अझै पनि वास्तविक छ, उसले हामीलाई पाप र मूर्ति पूजातर्फ परिचित गर्न सधैँ तत्पर हुन्छ. त्यसैले हामीले शैतानको विरोध गर्नुपर्ने हुन्छ. तर हामी कसरी शैतानको विरोध गर्छौँ? हामी येशूको नाममा दूर भई भनेर भइहाल भनेर चिच्याएर शैतानको विरोध गर्दैनौँ. यद्यपि तपाईँहरू कतिजनाको त्यो अभ्यास छ. हामी प्रभुलाई नचिनेका मानिसहरूबाट भूत निकाल्नेको बारेमा कुरा गरिरहेको छैनौँ. हामी विश्वासी जीवनमा शैतानको विरोध गर्ने बारेमा कुरा गरिरहेका छौँ. अनि शैतानलाई येशूको नाममा दूर भई जा, हटी जा भनेर शैतान हट्नेवाला छैन. परमेश्वरको वचनले हामीलाई शैतानको विरोध गर मात्र भने आज्ञा गर्दैन, तर हामीले कसरी शैतानको विरोध गर्नुपर्छ भनेर विशेष रूपमा बताएको पनि छ. यहाँनिर यही पद नौमा हेर्नुहोस् न, विश्वासमा दरिलो भएर त्यसको विरोध गर. सो हामी चिच्याएर शैतानको विरोध गर्दैनौँ, तर हाम्रो विश्वासमा दरिलो भएर त्यसको विरोध गर्छौँ. अर्को शब्दमा, हामी ख्रिस्टको झन्डा मुनि, ब्यानर मुनि आएर शैतानको विरोध गर्छौँ. एफिसी 6:7 पदले, सॉरी 6:1 एफिसी 6:1 यसरी भन्दछ, दियाबलसका युक्तिहरूको विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरको हात सारा हात हतियार धारण गर, आफ्नो कम्मर सत्यले कसेर धार्मिकताको छातीपात लगाएर खडा हो, र खुट्टामा मिलाएको सुसमाचारको जुत्ता लगाएर तयार हो, साथै विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ, मुक्तिको टोप लगाऊ र पवित्र आत्मको तरवार ल्याऊ जो चाहिँ परमेश्वरको वचन हो. सो बाइबल भन्छ हामी कसरी शैतानको विरोध गर्छौँ, हामी विश्वासमा दरिलो भएर येशु ख्रीष्टमाथि काम विश्वासमा अडिग रहेर येशु ख्रीष्टलाई हेरेर परमेश्वरको वचन अनुसार जिएर हामी शैतानको विरोध गर्छौँ. शैतानले खालि जा, हटी जा, येशुको नाम दूर भयो हाल भनेर शैतान विरोध हुनेवाला छैन, तर हाम्रो विश्वासलाई, सुसमाचारमाथि काम विश्वास, ख्रीष्टमाथि काम विश्वासमा हामी दरिलो भएर येशु ख्रीष्टलाई हेरेर हामी शैतानको विरोध गर्छौँ. साथै हामीले दुःख, हामीले यहाँनिर अर्को तरिकाले पनि हामी शैतानको विरोध गर्छौँ. हामीले मात्र यहाँनिर संसारमा दुःख भोगिरहेको छौँ भन्ने कुरा मनमा राखेर हामी शैतानको विरोध गर्दैनौँ. हामी जस्तै अरू दाजुभाइहरूले पनि संसारमा दुःख भोगिरहेका छन्, उनीहरूले पनि शैतानसँग लडिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर हामी शैतानको विरोध गर्छौँ. पद नौको बिमा हेर्नुहोस् न, किनकि संसार भन्ने तिमीहरूका दाजुभाइहरूको पनि यस्तै कष्ट, दाजुभाइले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ. सो हामी मात्र होइन, संसारभरि सबै विश्वासीहरू नै आत्मिक लडाइँमा छ. हामी सबैको एउटै साझा शत्रु छ, अनि त्यो शैतान हो. हामी जहाँ जाउँ हाम्रो शत्रु एउटै छ. हामीले एउटै लडाइँ लड्नुपर्ने हुन्छ सबैजनाले, सबै ख्रिस्टियनले, प्रभुका जनहरूले, संसारभरि नै. शैतान विरुद्ध हाम्रो लडाइँ, हाम्रो विरोध यो व्यक्तिगत लडाइँ, व्यक्तिगत विरोध हो, र यो सामूहिक विरोध पनि हो. हामी व्यक्तिगत रूपमा लड्छौँ, हामी सामूहिक रूपमा लड्छौँ. त्यसकारण यहाँनिर विश्वासमा दरिलो भएर शैतानको विरोध गर भनेर भनेको छ. यो यहाँनिर व्यक्तिगत यसले अर्थ पनि राख्छ, यसले सामूहिक अर्थ पनि राख्छ. यो व्यक्तिलाई पनि भनेको हो, यो सम्पूर्ण चर्चलाई पनि भनेको हो. व्यक्तिगत रूपमा हामी आत्मिक तवरले सतर्क रहन्छौँ. हामी आफूलाई सुसमाचारको सत्यता र ख्रिस्टको पुनरुत्थानको शक्ति दिनौँ, याद दिलाउँछौँ. ख्रिस्टले मृत्युबाट जीवित भई उठेर पाप, शैतान र मृत्युमाथि जीव विजय प्राप्त गरिसक्नुभएको छ भन्ने कुरा हामी याद गर्छौँ. सो बाइ द वे, ख्रिस्टको पुनरुत्थानको विषयमा यदि तपाईँ थप सुन्न चाहनुहुन्छ भने भोलि बिहान 6:30 यसै हलमा पुनः फर्किआउनुहोस्. बिहान भोलि बिहान 6:30 कृपया आज राति चाँडै सुत्नुहोस् र भोलि बिहानको इष्टर सेवाको लागि चाँडै उठ्नुहोस् र समयमै उपस्थित हुनुहोस्. पुनरुत्थानको सेवाको लागि भोलि बिहान हामी यसै हलमा 6:30 भेला हुँदैछौँ. सो पिकनिकको समयभन्दा समय जस्तै जस्तै छ, झन् अझ अलिक ढिलो छ. पिकनिकको लागि हामीले तपाईँलाई 5:30 बोलाएको थियौँ, आउनुभयो. हामी 6:30 बोलाएको छौँ, हामी अनुग्रही छौँ. भोलि थाहा हुन्छ. म भन्दै थिएँ कि शैतानको विरुद्ध हाम्रो विरोध व्यक्तिगत र सामूहिक दुवै हो. कहिलेकाहीँ हामी सुसमाचारको सत्यतालाई बिर्सन पुग्छौँ. कष्ट र पर्याप्त दुवै माने, कष्ट हुँदाखेरि पनि अथवा सबै कुरा ठिक हुँदा पनि, यो दुवै समयमा हामी परमेश्वरलाई बिर्सन सक्छौँ र उहाँले क्रुसमा र क्रुसद्वारा हाम्रो निम्ति जे गर्नुभएको छ त्यो बिर्सिन पुग्छौँ हामी. र शैतानले हाम्रो कानमा हाम्रा पापहरू यति धेरै छन् कि परमेश्वर क्षमा गर्न सक्नुहुन्न भने काने खुसी पनि गर्न सक्छौँ. शैतानलाई भन्न सक्छ, तिमी क्षमाको योग्यको छैन भनेर तपाईँ र मलाई भन्न सक्छ. वा हामी कुनै पापहरू हेरेर यसमा के गलत छ र भनी भन्न सक्छौँ. यो केवल एउटा तस्विर मात्र त हो नि, जस्ट पिक्चर. यो सिभीमा मैले थोरै झुट मात्र थपेको छ, यसमा समस्या के छ र? यो केवल एक प्रैंक भिडियो त हो, यसमा यो हेर्नुमा के समस्या छ र? यो त एउटा चलचित्र त हो नि, मुभीमा यस्तो भइहाल्छ नि अलिअलि दायाँ बायाँ. यसमा समस्या के छ? मैले लिएको पैसा केवल थोरै मात्र त हो नि, मानिसले कत्रो कत्रो पैसा लिन्छ, यसमा के समस्या छ? अथवा हामी सबै सधैँ सजिलै चर्च नआउने निर्णय गर्छौँ र भन्छौँ, मेरो इक्जाम चलिरहेको छ, के हप्ताको लागि चर्च छुटाउनुमा कुन ठुलो कुरा छ र? त्यस समयमा हामीलाई दृढ भई उभिन र शैतान र परीक्षा विरोध गर्न हामीलाई अरू दाजुभाइहरू चाहिन्छ. सो शैतानको विरोध हामी व्यक्तिगत रूपमा शैतानको विरोध गर्छौँ र हामी सामूहिक रूपमा चर्चको रूपमा शैतानको विरोध गर्छौँ. शैतान र पापसँग व्यक्तिगत रूपमा लड्ने प्रयास गर्ने एउटा कुरा हो, तर शैतान र पापसँग सामुदायिक रूपमा लड्नु अर्कै कुरा हो. मानिसहरू आफ्ना मित्रहरूले घेरेको बेलाभन्दा एक्लै हुँदा बढी परीक्षामा पर्न सक्छन्. एकल ख्रिस्टियन समुदायमा रहेको ख्रिस्टियनभन्दा बढी कमजोर हुन्छ. मलाई पशु प्राणीहरूको संसार देखाउने यो कार्यक्रम हेर्न मनपर्छ, एनिमल प्लानेट डिस्कभरी होइन. हिजो अस्ति भर्खर मैले एउटा बाघले भैँसीलाई आक्रमण गरिरहेको हेरिरहेको थिएँ. भैँसी एक्लै थियो, त्यसैले बाघले उनलाई आक्रमण गर्न एकदमै सफल भइरहेको थियो. बाघलाई सजिलो थियो, भैँसी एक्लै थियो, बाघले भैँसीलाई आक्रमण गरिरहेको थियो. बाघले भैँसीको ढाडमा झुन्डिएर आफ्नो नियन्त्रणमा भैँसीलाई ल्याउन लगभग सफल भइसकेको थियो र बाघले भैँसीको घाँटीमा आक्रमण गर्न लागेको थियो. त्यही समय त्यति नै खेर अरू भैँसीहरू आएर बाघलाई आक्रमण गरी धपाइदियो र भैँसीको उद्धार गर्यो. प्रिय, हामीलाई पनि हाम्रो जीवनमा अरू भैँसीहरू अर्थात् अरू ख्रिस्टियनहरू चाहिन्छ. हामीलाई एउटा चर्च चाहिन्छ, तपाईँलाई चर्च चाहिन्छ. तपाईँ एक्लै लडिरहेको बेलामा अरूहरू तपाईँलाई साथ दिने अरू विश्वासीहरू चाहिन्छ. हप्तामा एक पटक र 1.5 घन्टाको समयको लागि मात्र होइन, हप्ताभरिको लागि तपाईँलाई ख्रिस्टियन चाहिन्छ. किनभने शैतानले शनिबारको दिन मात्र तपाईँलाई आक्रमण गर्दैन, भाइबोले भन्दछ तिमीहरूको शत्रु दियाबोलास कसलाई भेट्टाउँ र खायौलो भने गर्जन सिंह चाहिँ खोजी हिँड्छ शनिबारको डेढ घन्टा मात्र होइन तर हप्ताभरि महिनाभरि वर्षभरि सैतानले कहिले पनि बिदा लिँदैन सैतान कहिले छुट्टीमा जाँदैन सैतानको पात्रमा नेपाल बन्द वा नगिनाले भनेअनुसार सार्वजनिक बिदा छैन सैतानले हप्ताको 24 घन्टा काम गर्छ 8 घन्टा होइन त्यसको एउटै मिसन छ तपाईँलाई सिध्याउने एउटै मिसन तपाईँलाई सिध्याउने मैले भनेको होइन भाइबोले भनेर रहेछ कसलाई भेटाउँ र गाँजिहालौँ सिध्याइहालौँ भनेर ऊ हरेकचोटि दाउमा हुन्छ ऊ नरक जाँदैछ र ऊ अरूलाई आफूसँगै त्यतातर्फ लैजान चाहन्छ म तपाईँलाई भूतको चलचित्रले जस्तै गरी डराउन तर्साउन खोजिरहेको छैन म त यो मात्र बताइरहेको छु कि सैतान वास्तविक छ र उसको काम तपाईँलाई नष्ट गर्नु त्यसकारण प्रियहरू होसियार रहनुहोस् सचेत रहनुहोस् जागर रहनुहोस् ख्यालठट्टा नगर्नुहोस् त्यसकारण हामीले सुसमाचार चर्च चाहिन्छ हामीलाई अरूहरू हाम्रो जीवनमा चाहिन्छ त्यसकारण तपाईँ भन्दैन कि मेरो व्यक्तिगत जीवन हो मेरो व्यक्तिगत जीवनमा चाहिँ हात नलगाऊ क्रिस्चियन जीवनमा व्यक्तिगत जीवन वास्तवमा छैन गोप्य जीवन छैन आराधना गर्ने ठाउँभन्दा पनि बढी हामीलाई आराधकहरूसँग सम्बन्ध चाहिन्छ धेरै भन्ने गर्छ सङ्गति भए भइहाल्यो जहाँ भए पनि होइन सङ्गति मात्र इनफ छैन हामीलाई सम्बन्ध चाहिन्छ हामीलाई एक अर्थपूर्ण उद्देश्यपूर्ण सम्बन्ध चाहिन्छ वी नीड वान मिनिङफुल इन्टेन्सनल रिलेसनसिप त्यसकारण हामी चर्चको सदस्यतालाई चर्चमा गम्भीर रूपमा लिन्छौँ चर्चमा उपस्थित हुने सबैलाई हामी चर्चको सदस्य मान्दैनौँ हामी बाइबलले चर्च सदस्यता अभ्यास गर्छौँ आज यस सेवापछि पनि हामी सदस्यको बैठक बस्दैछौँ उक्त बैठकमा हामी ध्वनिमतको आधारमा केही व्यक्तिहरूलाई सदस्यतामा भर्ना गर्दैछौँ र केहीलाई विदाई गर्दैछौँ यदि तपाईँ यस चर्चको सदस्य हुनुहुन्छ भने उक्त बैठकमा उपस्थित हुनु र सदस्यहरू भर्ना गर्ने र हटाउने काममा सहभागी हुनु तपाईँको जिम्मेवारी हो जतिजना सदस्यतामा रुचि राख्नुभएको छ यहाँहरूको लागि हामी फेरि सदस्यता क्लासहरू अफर गर्नेछौँ सञ्चालनमा ल्याउनेछौँ यो कहिलेबाट सुरु हुन्छ त्यसबारे थाहा पाउनको निम्ति तपाईँले चर्चको सूचनालाई विशेष ध्यान दिनुपर्ने हुन्छ र हरेक शनिबार चर्चको सूचनालाई ध्यान दिनुहोला र उक्त सूचनामा तपाईँले जानकारी पाउनुहुनेछ सुप्रियहरू हामीले सैतानको विरुद्ध सँगै लड्नुपर्छ एकसाथ लड्नुपर्छ तर पनि यसो भनिरहँदा हाम्रो बल र हाम्रो भरोसा हाम्रो एकतामा छैन तर परमेश्वरमा छ जसले हामीलाई एकतामा बोलाउनु भएको छ परमेश्वरले लडाईँ हाम्रो हातमा छाड्नु भएको छैन त्यसैले हाम्रो लडाइँमा हामीले हाम्रो बोलावटलाई याद गर्नुपर्छ वचनको तेस्रो दोस्रो बुदा तपाईँको बोलावटलाई याद गर्नुहोस् 10 पददेखि सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ उहाँलाई नै पराक्रम र शक्ति सदा सर्वदा भइरहोस् आमेन हामीलाई कसले बोलाउनु भएको छ के को लागि बोलाउनु भएको छ पहिला हामीलाई कसले बोलाउनु भएको छ हामीलाई सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा बोलाउनु भएको छ परमेश्वरले हामीलाई अन्धकारबाट उदयको उज्यालोमा ज्योतिमा बोलाउनु भएको छ उहाँले हामीलाई मृत्युबाट जीवनमा बोलाउनु भएको छ उहाँले हामीलाई संसारबाट आफ्नो राज्यमा बोलाउनु भएको छ उहाँले हामीलाई किन बोलाउनु भएको छ उहाँले हामीलाई किन बोलाउनु भयो हाम्रो योग्यताको कारण होइन तर ख्रिस्टको कारण त्यस कारण पत्रुसले यसरी यहाँ भन्छन् कि परमेश्वरले हामीलाई ख्रिस्टमा बोलाउनु भएको छ परमेश्वरले हामीलाई बोलाउनु भएको छ मात्र भन्दैनन् तर परमेश्वरले हामीलाई ख्रिस्टमा बोलाउनु भएको छ ख्रिस्ट बाहेक कसैलाई पनि मुक्तिमा बोलाउने काम हुँदैन परमेश्वरले तपाईँ र मलाई ख्रिस्टमा बोलाउनु भएको छ तर के को लागि के उद्देश्यको लागि अनि यही पदले भन्दछ आफ्नो अनन्त महिमाको निम्ति आफ्नो अनन्त महिमाको निम्ति हाम्रो मुक्तिको अन्तिम लक्ष्य भनेको परमेश्वरको महिमा हो यदि हामीलाई बोलाउनु हुने परमेश्वरै हुनुहुन्छ भने र बोलाएकाहरू अन्त्यसम्म स्थिर रहनेछन् भने उहाँले नै सुनिश्चित गर्नुहुँदैछ यदि बोलाउनु हुने परमेश्वर हुनुहुन्छ र उहाँले आफ्नो महिमाको निम्ति बोलाउनु भएको छ भने पक्कै पनि बोलाएकाहरूलाई अन्तिमसम्म सुरक्षित राख्ने स्थिर राख्ने यो काम उहाँले नै गर्नुहुनेछ त्यसकारण मैले अघि भर्खर भन्दै थिएँ कि हाम्रो सुरक्षा हाम्रो एकतामा छैन तर हामीलाई बोलाउनु हुने परमेश्वरमा छ त्यसो पदसले भन्दछ तिमीहरूले केही बेर कष्ट भएपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। बाइबलले कहिले पनि परमेश्वरले हामीलाई दुःख कष्टबाट निकाल्नुहुनेछ भनी प्रतिज्ञा गर्दैन, तर हाम्रो दुःख कष्टमा उहाँ हाम्रो साथमा हुनुहुनेछ भनी भने बाइबलले प्रतिज्ञा गर्दछ। उहाँले कष्टमा र कष्टद्वारा काम गर्नुहुनेछ। जब दुःख अन्त हुन्छ उहाँले फेरि हामीलाई नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। र पद 11 अनुसार हाम्रो प्रतिक्रिया त्यस दिन यो हुनेछ, उहाँलाई नै पराक्रम शक्ति सदा सर्वदा भइरहोस्। आमेन। परमेश्वरले हामीलाई सुरक्षित राख्ने काम गर्नुहुन्छ र हाम्रो प्रत्युत्तर हुन्छ महिमा। प्रियहरू, परमेश्वरले नै हाम्रो मुक्तिको कार्य सुरु गर्नुभएको छ र परमेश्वरले नै एक दिन यसलाई पुरा गर्नुहुनेछ। के सत्यताले हामीलाई निष्क्रिय बनाउँछ? के यो सत्यताले हामीलाई हात बाँधेर बस्ने बनाउँछ? होइन, बरु यसले हामीलाई सक्रिय बनाउँछ। यसले हामीलाई सक्रिय बनाउनुपर्छ। यसले हामीलाई सक्रिय क्रिस्चियन जीवन जिउने बनाउनुपर्छ। परमेश्वरमा हामी बोलाइएका छौँ, परमेश्वरद्वारा परमेश्वरले बोलाइएका छौँ, उहाँमा हामी सुरक्षित छौँ भन्ने कुराले झनै हामीलाई सचेत रहने बनाउनुपर्छ। र यसले हामीलाई हाम्रो वचनको तेस्रो बुदातर्फ डोर्याउँछ। पहिलो बुदा लामो थियो, दोस्रो बुदा छोटो छ, र अरू बुदाहरू उस्तै उस्तै किसिमको छ। 3 नम्बरको बुदा अथवा बुदा नम्बर 3, अनुग्रहमा दृढ भई खडा हुनुहोस्। परमेश्वरले हाम्रो मुक्ति काम सुरु गर्नुभयो, उहाँले यसलाई पुरा गर्नुहुनेछ। यो सत्यतालाई हामीले निष्क्रिय होइन सक्रिय बनाउँछ। अन्त सक्रियता यसमा हामी वचनको तेस्रो बुदामा देख्दछौँ कि हामी अनुग्रहमा दृढ भई खडा हुनुहोस्। 12 विश्वासयोग्य भाइ सिलासलाई पत्र लेखाइरहेछु, अर्थ दिँदै म घोषणा गरिरहेछु कि परमेश्वरको साँचो अनुग्रह यही हो, यसमा तिमीहरू दृढ भई खडा हौ। फेरि हामी अनुग्रहमा मात्र होइन तर साँचो अनुग्रहमा दृढ भई खडा हुन बोलाएको छ। साँचो अनुग्रह के हो? पत्रुस भन्छन् परमेश्वरको साँचो अनुग्रह यही हो। यही हो भन्ने शब्दले केलाई जनाउँदछ? यसले पक्कै पनि पत्रुसको पहिलो पत्रुस सम्पूर्ण पत्रलाई जनाउँदछ। अहिलेसम्म पत्रुस जे जति कुरा गरेका छन् त्यो नै साँचो अनुग्रह हो। यसको अर्थ पहिलो पत्रुसमा हामी साँचो अनुग्रहको विषयमा हामी कुरा गर्दै जाँदाखेरि पहिलो पत्रुसमा साँचो अनुग्रहले मुक्तिको लागि निश्चित मानिसहरूलाई परमेश्वरको चुनाउलाई जनाउँदछ र यसले आफ्नो जनहरूको निम्ति भएको येशु ख्रिस्टको प्रायश्चितको मृत्यु र पुनरुत्थानलाई जनाउँदछ। परमेश्वरको साँचो अनुग्रहले यसले येशु ख्रिस्टको स्वर्ग रोहणलाई जनाउँदछ र यसले चुनिएकाहरूलाई ख्रिस्टमा अनन्त महिमा दिने परमेश्वरको प्रतिज्ञालाई जनाउँदछ। साँचो अनुग्रहले परमेश्वरले चुन्नुभयो, ख्रिस्ट हामी त्यहाँ मर्नुभयो, हाम्रो उद्धार गर्नुभयो, स्वर्ग जानुभएको छ, उहाँ फेरि फर्की आउनुहुनेछ, अनन्त महिमा हामीलाई दिनुहुनेछ। साँचो अनुग्रहले यसैलाई जनाउँदछ जुन पहिलो पत्रुस नै भरि हामी पाउँदछौँ। अर्को शब्दमा साँचो अनुग्रहले येशु ख्रिस्टको साँचो सुसमाचारलाई जनाउँदछ। परमेश्वरले हामीलाई नचुन्दा पनि हुन्थ्यो, परमेश्वरले हामीलाई नबचाउँदा पनि हुन्थ्यो, तर उहाँले हामीलाई संसारको सृष्टि हुनुभन्दा अघिबाटै मुक्तिको लागि चुन्नुभयो। ख्रिस्ट हाम्रो पाप र मुक्तिको लागि मर्नुभयो। हामी परमेश्वरको मानिसहरू थिएनौँ एक समय, तर अब हामी परमेश्वरको मानिसहरू भएका छौँ। हामीले एक समय कृपा पाएका थिएनौँ, अब हामीले कृपा पाएका छौँ। र उहाँको महान कृपाले मृतकबाट येशू ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामीहरू नयाँ गरी जन्मेका छौँ। त्यसैले पत्रुस भन्छन् यस सुसमाचारमा, यस साँचो अनुग्रहमा दृढ भई रहिरहनुहोस्। यस सुसमाचारबाट दायाँ बायाँ कतै पनि नलाग्नुहोस्। हामी किन साँचो अनुग्रहमा दृढ रहनु आवश्यक छ? हामी किन साँचो सुसमाचारमा दृढ भई खडा रहनु आवश्यक छ? किनभने यदि हामी दृढ रहेनौँ भने, हामी स्थिर भएनौँ भने हामीले मुक्ति पाउने छैनौँ। कि म यहाँ काममा आधारित मुक्तिको विषयमा कुरा गरिरहेको छु। यदि हामी स्थिर रह्यौँ भने हामी मुक्ति पाउँछौँ, स्थिर मुक्ति के यो हाम्रो कामको आधारमा मुक्ति हुन्छ भन्ने कुरा गरिरहेको छु मैले यहाँ? होइन होइन, हामी केवल अनुग्रहद्वारा, केवल ख्रिस्टमा, केवल विश्वासद्वारा मात्र मुक्ति पाउँछौँ। तर बचाउने अनुग्रह एक पवित्र पार्ने अनुग्रह पनि हो। अ सेभिङ ग्रेस इज अल्सो अ सेङ्क्टिफाइङ ग्रेस। जुन अनुग्रहले तपाईँले मलाई बचाउँछ त्यही अनुग्रहले तपाईँले मलाई पवित्र पनि पार्छ, अथवा दैनिक रूपमा हामीलाई परिवर्तन पनि गर्छ, ख्रिस्ट जस्तो बनाउँदै लान्छ। अनुग्रहद्वारा बोलाएकाहरू त्यही अनुग्रहमा दृढ पनि रहन्छन्। जो साँचो अनुग्रहमा अडिग रहँदैनन् र झुटो अनुग्रह झुटो सुसमाचारतर्फ फर्कन्छन्, त्यसले यही देखाउँछ कि तिनीहरूले पहिलो स्थानमा साँचो अनुग्रहद्वारा कहिले पनि मुक्ति पाएकै थिएनन्। त्यसकारण प्रियहरू, दृढ भई खडा रहनुहोस्। खडा मात्र होइन, तर यहाँ बाइबलले के भन्दछ? दृढ भएर खडा रहनुहोस्, स्थिर रहनुहोस्, थामी राख्नुहोस्, साँचो सुसमाचारलाई पक्री राख्नुहोस्, फरक सुसमाचारतर्फ नफर्कनुहोस्, समृद्धिको सुसमाचारमा विश्वास नगर्नुहोस्, परमेश्वरको वचनको विपरीत हुने शिक्षा र सिद्धान्तहरूमा विश्वास नगर्नुहोस्। यदि कसैले तपाईँलाई यीशु चिन देशमा एक महिलाको रूपमा फर्किसक्नु भएको छ भने भन्छ भने विश्वास नगर्नुहोस्। यदि कसैले ख्रिस्टले आफूले गर्न सक्ने सबै काम गरिसक्नु भएको छ, अब बाँकी तपाईँमा निर्भर छ भने सिकाउँछ भने नपत्याउनुहोस्, डन बाइट। यदि कसैले अनुग्रह भनेको पैसा हो भने भन्छ भने ठाडो अस्वीकार गर्नुहोस्। अनुग्रह, साँचो अनुग्रहमा स्थिर रहनुहोस्, खडा रहनुहोस्। याद गर्नुहोस्, हामी अनुग्रहबाट सुरु गरेर काममा आधारित मुक्तिमा समाप्त गर्ने हामी कोसिस गर्दैनौँ। होइन होइन, हामी अनुग्रहमा दृढ भई खडा हुन बोलाइएको छौँ। हामी अनुग्रहबाट सुरु गर्छौँ, अनुग्रहमा निरन्तरता दिन्छौँ, बढ्छौँ र अनुग्रहद्वारा अन्त गर्छौँ। प्रियहरू, के तपाईँ साँचो अनुग्रहमा दृढ भई खडा हुनुहुन्छ? के तपाईँको आज यस बिहानीको समय पनि तपाईँको विश्वास केवल ख्रिस्ट हो? केवल अनुग्रहद्वारा, केवल ख्रिस्टमा भएको, केवल विश्वासद्वारा म बचाइएको छु। चौथो, परमेश्वरको परिवारमा रहनुहोस्। 13-14 पद, बेबिलोनमा भए कि तिमीहरू जस्तै चुनिएकीले र मेरो छोरो मर्कुसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर, ख्रिस्टमा भएका तिमीहरू सबैलाई शान्ति। पत्रुस आफू एक प्रेरित हुन्, तैपनि ऊ एक्लै जिरहेको छैन। सुन्नुभयो, पत्रुस आफै यीशु ख्रिस्टका 12 चेलाहरूमध्ये एक हुन्, प्रेरित हुन्, उनले पत्र लेखिरहेका छन्, तर पत्रुस आफै पनि एक्लै जिरहेका छैनन्। पत्रुस अन्य ख्रिस्टियनहरू सँगै छ, एकसाथ अरूहरूसँग एकसाथ रहेर उसले ख्रिस्टलाई पछ्याइरहेको छ। ऊ परमेश्वरका अन्य चुनिएकाहरू र विशेष गरी मर्कुस सँगै छ। यदि एक प्रेरितलाई परमेश्वरको परिवार चाहिन्छ भने हामीलाई झन् कति बढ्ता गरी, कति धेरै गरी चाहिन्छ। पत्रुसले आफ्ना मानिसलाई परिवारको रूपमा सँगै बस्न यहाँ प्रोत्साहन दिइरहेका छन्। त्यसैले उनले पद 14 भनेका छन् कि एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर, ख्रिस्टमा भएका तिमीहरूलाई शान्ति। हो, मैले भर्खरै पढेको कुरा बाइबलमा लेखिएको छ, एकले अर्कालाई प्रेमको चुम्बनले अभिवादन गर भन्ने बाइबलमा छ। मैले भर्खरै यहाँ पढेँ, तपाईँले देख्नुभयो, सुन्नुभयो, यो बाइबलले कुरा हो। त्यसो भए हामी किन यसलाई हाम्रो चर्चमा अभ्यास गर्दैनौँ? कि हामी परमेश्वरको वचनप्रति अनाज्ञाकारी भइरहेका छौँ? जबकि बाइबलले भन्दछ एकले अर्कालाई प्रेमको चुम्बनले अभिवादन गर, हामी त्यो गर्दैनौँ, हात पनि मिलाउँदैनौँ। अहिले त यस्तो छ। जे होस्, यस पदको अर्थ तपाईँले सोचे जस्तो छैन। यो मुखमा मुख जोडेर गर्ने चुम्बन नभई तर गालामा गाला जोड्ने अभ्यास थियो। र चर्चमा यो पुरुष बीच र महिला बीच अभ्यास गरिएको थियो, पुरुष र महिला बीच होइन। पत्रुसको समयमा किन एकअर्कालाई चुम्बन गरेर अभिवादन गर्ने चलन थियो? किनकि यो एकअर्काप्रति आफ्नो पारिवारिक स्नेह प्रेम व्यक्त गर्ने तरिका थियो। चुम्बनले तिनीहरू ख्रिस्टका समुदायको हुन् भन्ने चिनाउँदथ्यो। त्यसैले त तपाईँलाई थाहा छ, यहुदा इस्करियोतले यीशुलाई धोका दिनुभन्दा पहिले आएर यीशु ख्रिस्टलाई चुम्बन गरे। त्यसैले जब पत्रुसले एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर, ख्रिस्टमा भएको तिमीहरू सबैलाई शान्ति भने उसले भन्छन्, उनले तिनीहरूलाई परमेश्वरको परिवारमा सँगै रहन, प्रेमको सम्बन्धमा रहन भनिरहेका छन्। चर्च नछाड्न तर समुदायमा रहन भनिरहेका छन्। शैतानको विरोध गर, आफ्नो बोलावट याद गर, अनुग्रहमा दृढ भई स्थिर रह, तर चर्चमा एक समुदायमा रह। प्रिय, के तपाईँ परमेश्वरको परिवारमा हुनुहुन्छ? के यस चर्चका अन्य सदस्यहरूसँगको तपाईँको सम्बन्ध प्रेमद्वारा चिनिन्छ? के तपाईँको यस चर्चका अन्य विश्वासीहरूसँग एक अर्थपूर्ण सम्बन्ध छ? के तपाईँलाई सबैको नाम थाहा छ? बोल्नुहुन्छ, बोल्ने योजना बनाउनुहुन्छ सङ्गतिपछि, वचनको बारेमा, मुभीको बारेमा होइन, आज के चलिरहेको छ नयाँ मार्केटमा त्यो विषयमा होइन, मुभीको बारेमा होइन, वचनको बारेमा, परमेश्वर वचनको बारेमा, आत्मिक जीवनको बारेमा के भइरहेको छ, कसो भइरहेको छ? त्यो तपाईँ आफ्नो भौतिक परिवारभन्दा आफ्नो आत्मिक परिवारलाई प्राथमिकता दिनुहुन्छ? कि तपाईँ चर्च परिवारमा समावेश हुनुभएको छ? त्यस कारण उपस्थित हुने मात्र होइन प्रियहरू, समावेश हुने, गाँसिने योजना बनाउनुहोस्, यस परिवारभित्र छिर्ने योजना बनाउनुहोस्। सो संसारमा हामी हाम्रो प्रवासी जीवन सचेत भएर दियावलसको विरोध गरेर हाम्रो बोलावटलाई याद गरेर अनुग्रहमा स्थिर भएर र चर्च समुदायमा एउटा परिवारमा रहेर हामी बिताउँदछौँ। हामीले पहिलो पत्रुसको हाम्रो वचनको श्रृङ्खलालाई हामीले अन्त्य गरिसकेका छौँ। हामीले संसारमा परमेश्वरको चुनिएका निर्वासनहरूको रूपमा, निर्वासितहरूको रूपमा बाँच्न एकपटकभन्दा बढी याद दिलाएको छ। हामी यस संसारमा विदेशी हौँ, हामी प्रवासी हौँ, हामी यहाँको बासिन्दाहरू होइनौँ, हामीले सधैँ यो कुरा याद गर्नुपर्छ कि हामी कतै जाँदैछौँ, वेयर हेयरिङ समवेयर, हामी यात्री हौँ, हामी बाटोमा छौँ, ट्रान्जिटमा छौँ, हामी गन्तव्यमा पुगेका छैनौँ। हामीले संसारमा आफ्नो बसोबास खोज्नु हुँदैन, यो संसार हाम्रो घर होइन, कष्ट यो संसारको एक नियमित स्मारक हो, त्यसले हामीले त्यो कुरा घरिघरि याद दिलाइरहन्छ कष्टले कि यो संसार हाम्रो घर होइन। र पत्रुसको पत्रले हामीले यही कुरा हामीलाई उत्साहित गर्छ, भन्दछ कि हामी दुःख र मृत्युको समयमा प्रवासी जीवनमा विश्वास योग्य रहनुपर्छ। अन्तत स्वर्गका राख्ने भनेकै विश्वास योग्यताले हो। विश्वासयोग्य लामो जीवन, सरी अविश्वासयोग्य लामो जीवनभन्दा विश्वासयोग्य छोटो जीवन उत्तम हो। त्यसकारण हामीलाई लामो आयु मात्र माग्ने होइन, विश्वासयोग्य जीवनको चाहनाका साथ हामीले लामो आयु माग्नु परेको छ। हामी किन लामो आयुको लागि प्रार्थना गर्छौँ? किन हामी संसारमा धेरै बाँच्न सकौँ भनेर हामी प्रार्थना गर्छौँ? के को लागि? ताकि हामी आफ्नो लागि अझै थोरै भए पनि बाँच्न सकौँ भनेर, ताकि हामी हाम्रो घरमा अर्को तला थप्न सकौँ भनेर हामी लामो आयु माग्छौँ संसारमा, ताकि हामीले धेरै पैसा कमाउन सकौँ र जीवनमा मोज गर्न सकौँ भनेर हामी परमेश्वरलाई लामो आयु माग्छौँ? कि संसारले पनि यिनै कुराहरूको चाह गर्दैन र? अविश्वासीहरू, विश्वासयोग्य जीवनको लागि प्रार्थना गर्नुहोस्, प्रयत्न गर्नुहोस्, परमेश्वरले तपाईँलाई उहाँको लागि गिन्ती हुने गरी जिउने मौका दिनुभएको होस् भनी प्रार्थना गर्नुहोस्। मेक योर लाइफ काउन्ट फर गड, चाहे त्यो जति नै छोटो किन नहोस्, परमेश्वरको लागि जिउनुहोस्। यदि परमेश्वरले उहाँको कृपामा तपाईँ लामो आयु दिनुहुन्छ भने यो उहाँको लागि बाँच्नुहोस्, आफ्नो लागि होइन। त्यस कारण मैले वचनको सुरुमा भन्दै थिएँ, हामी को हौँ भन्ने कुराले हामी कसरी जिउँछौँ भन्ने निर्धारण गर्दछ। तपाईँको जिआईले के देखाउँछ? तपाईँको यदि हामी ख्रिस्टका हौँ भने कि हामी प्रवासी जीवन संसारको मानिसहरूको भन्दा भिन्न तरिकाले जिरहेका छौँ। प्रियहरू, मेरो इच्छा यही छ कि परमेश्वरले हामीलाई हाम्रो निर्वासित जीवनको हरेक पल सुसमाचार र परमेश्वरको महिमाको योग्यको जीवन बिताउन मद्दत गरौँ। आमेन। अनुसार प्रार्थना गरौँ।